الرحيم. يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. درود عليه محمد وعلى محمد. سورہ مبارکہ توبہ کی آیت نمبر 119 کو سرنامہ کلام بناتے ہوئے گفتگو کا آغاز کل سے کر دیا گیا تھا. یا ایھا الذین آمنوا اتقوا اللہ, اے ایمان لانے والوں, دوسری منزل تقوی کی ہے, اور اگر ایمان لانے کے بعد تقوی کو اختیار کر لیا تو بھی بات مکمل نہ ہوگی. نجات کا راستہ اس وقت حاصل ہوگا وَكُونُ مَعَ الصَّادِقِينَ, کہ جب تک صادقین کے ساتھ نہ ہو جاؤ گے. تو ماہیت صادقین کی ماہیت, کیفیت کچھ اشارہ کل کی تقریر میں کیا گیا, اور کل ہی کی تقریر میں ایک بات جو بیان کی گئی کہ جس مذہب سے, جس مکتب سے ہمارا تعلق, اس مکتب کو, اس مذہب کو ہم مکتب امامیہ کہتے ہیں, ہم مذہب امامیہ کہتے ہیں, ہم مذہب اہل بیت کہتے ہیں, ہم مکتب اہل بیت کہتے ہیں, لیکن دنیا اس مکتب کو مکتب جعفری کے نام سے, مذہب جعفری کے نام سے پہچانتی. تو سوال یہ کہ جب مذہب احکامات کا مجموعہ, جب مکتب قوانین اور احکامات کا مجموعہ, تو پھر اس مکتب میں کون سے قوانین, کس کے قوانین, کس کے احکامات اور کس کے فرامین؟ تو یقیناً یہ مکتب وہ ہے کہ جس میں چہارگاہ معصومین کے فرامین موجود, جس میں چہارگاہ معصومین کے احکامات موجود. سوال صرف یہیں سے پیدا ہوتا کہ جب یہ مکتب چہارگاہ معصومین کے احکامات کا مجموعہ ہے تو پھر اسے مذہب عابدی کیوں نہ کہا گیا, اسے مذہب موسوی, مذہب قادمی, مذہب حسنی حسینی, ایک نام کے ساتھ اسے منسوخ کیوں کر دیا گیا, اسے مذہب جعفری کیوں کہا گیا؟ یہ سوال, اور اس سوال کا جواب سمجھنے کے لیے سنجیدگی کے ساتھ مجھے بھی بیان کرنا پڑے گا اور آپ کو بھی سننا پڑے گا. تو جو پہلا سوال جو ذہن میں آتا کہ کیا یہ مکتب وہ ہے کہ جسے امام جعفر نے بنایا, کیا اس مکتب میں فقط وہ احکامات اور قوانین ہیں کہ جس کو امام جعفر نے ورنہ سمجھایا ہے, اور جب ایسا نہیں ہے تو پھر اس مکتب کو ایک امام کے نام سے کیوں منسوخ کر دیا گیا, کیوں مخصوص کر دیا گیا؟ اس کے جواب میں جانے سے پہلے ابتدا میں ایک بات کو میں واضح کرنا چاہتا ہوں, اور وہ یہ ایک قانون دنیا والوں کا ہوتا جسے آپ سمجھتے انٹرنیشنل لا کہا جاتا, اور ایک قانون قانون الہی. دنیا والے جب کوئی چیز دیکھتے ہیں تو اپنے قانون کے مطابق فیصلہ کرتے ہیں, اور ہم جب کوئی چیز دیکھتے ہیں تو ہم اپنے قانون کے مطابق فیصلہ کرتے ہیں. اگر کوئی چیز ہمارے قانون سے ٹکرا جائے تو ہم اعتراض کرتے ہیں, اگر کوئی چیز ان کے قانون سے ٹکرا جائے تو وہ اعتراض کرتے ہیں. دنیا کا یہ قانون یہ کہ اگر کوئی شخص کوئی نظریہ پیش کرتا, اگر کوئی نیا لا پیش کرتا, تو قانون یہ, دنیا کا مزاج یہ, طریقہ یہ کہ پھر اس لا کو منسوخ کیا جاتا ہے اس شخص کے نام کے ساتھ. مثلاً نیوٹن نام کا ایک سائنسدان, اس نے کچھ قوانین حرکت دریافت کیے, کچھ قوانین موشن طے کیے. اب وہ قوانین کو کہا گیا نیوٹن لا آف موشن, نیوٹن کا قانون. چارلز ڈارون سائنسدان نے کوئی چیز پیش کی, ان قوانین کو کہا گیا چارلز لا. بوئس نامی ایک سائنسدان نے کوئی چیز پیش کی, ان قوانین کو کہا گیا بوئس لا. تو دنیا کا طریقہ یہ کہ جب کوئی قانون پیش کرتا ہے, توجہ رکھیے گا عزیزو, انہیں باتوں سے نتیجے تک پہنچنا, جب دنیا میں کوئی قانون پیش کیا جاتا ہے, کوئی پیش کرنے والا کسی بات کو پیش کرتا, تو قوانین کے مجموعے کو منسوخ کیا جاتا ہے اس شخص کے نام کے ساتھ. اب دنیا میں اسلام کی صورت میں احکامات کا ایک مجموعہ دیکھا، اس کے احکامات ہیں، اس کے قوانین، اور دنیا نے دیکھا کہ ان قوانین کو پیش کرنے والے محمد مصطفیٰ، لہذا دنیا نے اپنے طریقے کے مطابق اسلام کا نام رکھا محمدن لا، جس طریقے وہ نیوٹن لا، جس طریقے سے وہ چارج لا، جس طریقے سے وہ پوائنٹ لا. میں سفارت دیر کرنا چاہتا ہوں، دنیا والوں کا مثال سمجھانا چاہتا ہوں. تو جس طریقے سے مان یا قانون تھا، اور اب تو بہرحال آپ جان گئی اب تو یہ طوفان، یہ جو گونڈ نام کا طوفان جو آیا، اب جو بچیل کشمیر ہے طوفان اور اس قدر کی آواز، وہ بھی یہ ہے جو سب سے پہلے آ کر انفارمیشن دے، جو آدمی اس لیبورٹری میں سب سے پہلے آ کے انفارمیشن دے دیا کہ رات سائیکلون آنے والا، تو سائیکلون کا نام اس پہ رکھ دیا جائے. یہ جو گونڈوں کے نام سے یا گونڈوں کے نام سے جو کچھ بھی آیا طوفان آیا، تو وہ شخص جس نے سب سے پہلے انفارمیشن آنے دی اس کا نام گونڈ، لہٰذا اس کو کہہ دیا تھا کہ یہ گونڈ. لیکن یہ بات ہو دنیا کا طریقہ، اور اسی طریقے کے اعتبار سے اب جب دنیا نے قانون اسلام کو دیکھا، اور دوسری جانب یہ دیکھا کہ قانون کو پیش کرنے والے ہیں رسول خدا، تو کہہ دیا یہ ہے محمد رضا. جبکہ ہم دنیا کو یہ سمجھانا چاہتے ہیں، توجہ رکھیے گا، جبکہ ہم دنیا کو یہ بتانا چاہتے ہیں کہ یاد رکھیے محمد لا ان قوانین کا نام نہیں ہے جسے محمد نے بنایا ہے، ان قوانین کا نام ہے جسے محمد نے پہنچایا. قانون بنانا اور ہوتا ہے، اور بنے ہوئے قانون الہی کو پہنچانا اور ہوتا ہے. تو عزیزوں جس طرح محمد لا کے مرحلے پر یہ مشکل پیش آئی، تقریباً ایسا ہی کچھ ہمارے مکتب اور ہمارے مدد کے ساتھ ہوا. اور اس کی وجہ یہ کہ چھٹے امام سے پہلے تاریخ الاسلام ہم یہ دیکھتے ہیں مسلمان مکتبوں، فرقوں، فرقوں، جماعتوں کی بنیاد پر الگ نہیں ہوا تھا. چھٹے امام سے پہلے کی جو تاریخ، مسلمان جس لائن پر چل رہا تھا اسی لائن پر حرکت کر رہا، ابھی تک نہ فرقے بنے، ابھی تک نہ الگ اسکول آف تھاٹ بنے، ابھی تک نہ مکتبوں کا وجود، اب تک ابھی تک نہ کوئی نئی جماعت یعنی کوئی فرقہ، کوئی اسکول آف تھاٹ، کوئی مکتب بنا. اگر جی ہر مسلمان یہ جانتا کہ اختلافات موجود ہیں، وہ جنہوں نے اول کو مانا وہی لوگوں کو مان رہے ہیں، وہی اس کے بعد اور اس کے بعد، لیکن وہ دیکھ رہے ہیں جو پہلے والے نے کہا وہ کچھ اور، جو دوسرے والے صاحب آئے انہوں نے کچھ اور کہا، اور جو اس کے بعد صاحب آئے انہوں نے کچھ اور کہا. سوچنے کی بات بھائی، پہلے صاحب جو آئے ان کے آنے کی دلیل بنا رہے جمع، اور جب یہ گئے تو انہوں نے دلیل پیش کی وسیعت، اور جب وہ گئے تو انہوں نے کہا پورا فیصلہ کرے گی، اور جب ان کے بعد والے گئے تو انہوں نے کہا کہ نہیں جمع، نہ وسیعت نہ شورا، خاندان کی بنیاد پر طے کیا جائے گا. سوچنے کی بات وہ اجماع کہ جسے علی کے خلاف قائم کیا گیا، مسلمانوں کا کچھ زمانہ گزرنے کے بعد اس اجماع پر بھی اجماع باقی نہ رہا، تو اختلاف دیکھا جا رہا. لیکن ابھی تک کسی مسلمان کو یہ ضرورت نہیں ہوئی تھی کہ مکتب کے نام پر، جماعت کے نام پر مسلمان اپنی گاؤں کو الگ کر لے. مسلمان جس لائن پہ چل رہا اسی لائن پر چل رہا، یہاں تک پھر وہ زمانہ آتا کہ اسی ایک لائن پر چلنے والا مسلمان مختلف مکتبوں اور مختلف فرقوں میں پڑ گیا. دیکھیے میں آپ کی بات نہیں کر رہا اس لیے کہ آپ تو الحمدللہ کبھی اس لائن پر چلے ہی نہیں ہے، میں بات کر رہا ہوں آپ مسلمانوں. تو وہ مسلمان جو ایک لائن پر چل رہا تھا، پھر ایک زمانہ وہ آیا کہ جب یہی لائن پر چلنے والا مسلمان مکتبوں کے نام سے، فرقوں کے نام سے جدا ہو گیا. میرا سوال کرنے کا حق یہ ہے کہ کیا مسلمان یہ نہیں سوچتے کہ جتنا مذہب کو امام اعظم ابو حنیفہ جانتے تھے، کیا حنیفہ اول بھی نہ جانتے تھے؟ اور اگر حنیفہ وہ تھے، یہ فقط عالم دین تھے، تو مکتب ان کے نام پہ کیوں نکل رہا ہے؟ یہ نام کا کیسے بن گیا؟ توجہ ہے نا بنا. تو عزیز وہ مسلمان جو اب تک ایک لائن پر کہتا تھا، ایک زمانہ وہ آیا کہ مختلف مکتبوں میں بٹ گیا. اور یہ کب ہوا؟ جب اقتدار کی کشمکش دو خاندانوں کے درمیان آ گئی، एक तरह से बनी हुई है और एक तरह से बनी अब्बा। बनी उमैया का कहना ये है कि इंतजार का हक हमारा, बनी अब्बास का कहना ये है कि इंतजार का हक हमारा। उनकी कोशिश ये कि बनी अब्बास ना रहे और इनकी कोशिश ये कि बनी उमैया ना रहे। तो जब इंतजार की कशमकश इस तरह से शुरू हुई दोनों खानदानों में कर गया, तो एक ऊपर के लेवल पर इख्तलाफ और एक इख्तलाफ निचले लेवल पर इन सपोर्टर से कर गया। तो जो है ना वादा बनी उमैया के सपोर्टर से अक्सर अजम और बनी अब्बास के अक्सर सपोर्टर से अजम, इसलिए क्योंकि बनी उमैया का मरकज मक्का और मदीना था और बनी अब्बास का मरकज गौदाद और खुरासान बन गया। मक्का और मदीना अजमों का इलाका, गौदाद और खुरासान अजमों का इलाका। लिहाजा एक कश्मकश जो ऊपर के लेवल पर बनी उमैया और बनी अब्बास के खानदान और एक कश्मकश इन दोनों के सपोर्टर के दरमियान, एक जाने वाले वाले जो बनी उमैया की सपोर्ट करने वाले, दूसरे जाने वाले वाले जो बनी अब्बास की सपोर्ट करने वाले, जब इख्तिलाफ यहां तक पहुंचा तो दोनों ने फैसला यह किया कि जब ये हमसे जुदा हो गए, हम उनसे जुदा हो गए, तो अब हमारे दीन व मजहब का जिम्मेदार हमारे जैसे ही होना चाहिए। लिहाजा वो जो बनी उमैया की सपोर्ट कर रहे थे अरब, उन्होंने ऐलान किया हमारे मजहब और दीन के जिम्मेदार है इमाम मालिक, इसके इमाम मालिक का ताल्लुक मक्के से है। और वो जो बनी अब्बास के सपोर्टर थे, उन्होंने ऐलान किया हमारे मजहब के जिम्मेदार है इमाम आज़म अबू हनीफा, इसलिए इनका ताल्लुक खुरासान से है और ये सपोर्टर अजमी है। तो अजीजों अब जब इतलाब कि जिसमें मकतब नहीं बने थे, फिर जब दो खानदानों के दरमियान कश्मकश शुरू हुई और ये कश्मकश बदल गई अरब और अजम के दरमियान, तो अरबों ने अपना इमाम बनाया इमाम मालिक को, अजमों ने अपना इमाम बनाया इमाम अबू हनीफा को। उनका कहना यह था मजहब को जैसा इमाम मालिक समझे हैं ऐसा कोई और न समझ सका, और उनका कहना यह था मजहब को जैसा इमाम अबू हनीफा समझे हैं कोई और न समझ सका। तो अजीजों इस मौके पर जरूरत थी कि कोई आगे बढ़कर आवाज दे, खबरदार मजहब को न तो समझे, मजहब को न वो समझे, मजहब वो है जिसे हम समझे। और हम क्यों समझे? इसलिए कि मजहब को हमने अपने बाबा से लिया। वो क्यों समझे? इसलिए कि मजहब को उन्होंने अपने बाबा से लिया। वो क्यों समझे? इसलिए कि उन्होंने मजहब को इमाम हुसैन से लिया। वो क्यों समझे? इसलिए कि उन्होंने मजहब को इमाम हसन से लिया। वो क्यों समझे? इसलिए कि मजहब को उन्होंने इमाम अली से लिया। वो क्यों समझे? इसलिए कि उन्होंने मजहब को मोहम्मद मुस्तफा से लिया। तो ना हमने अरबी के दर पर भरोसा किया, ना हमने अजमेर के दर पर भरोसा किया। हमारा समझने का सिलसिला ये, हमारे समझने का अंदाज ये नहीं है कि हम अरबी फिक्र पर इतमान करें, हम अजमी फिक्र पर इतमान करें। हम मजहब को अपने बाप से ले रहे, वो मासूम अपने बाप से ले रहा, वो मासूम अपने बड़े भाई से ले रहा, वो मासूम अपने बाबा से ले रहा है और वो मासूम मोहम्मद मुस्तफा से ले रहा है। तो हमारे समझने का अंदाज तो ये है। और अभी तो याद रखो, ये तीसरी आवाज अगर उस जमाने में बुलंद न हुई होती कि जिस जमाने में इस्लाम मकतबों में तकसीम हो रहा था, तो जब नजीजो अगर ये तीसरी आवाज उस जमाने में बुलंदना होती कि जिस वक्त मकतब मकतब इस्लाम मकतबों में तकसीम हो रहा था, तो इमाम साजे के बयान को पैगंबर के बयान कहा जाता, मौलाए कायनात के बयान कहे जाते। लेकिन क्योंकि जमाना वो जमाना था कि जिस वक्त इस्लाम मकतबों में तकसीम हो रहा था, उन्होंने अपना मकतब बना लिया, उन्होंने अपना मकतब बना लिया। जब दुनिया ने तीसरी आवाज को सुना तो उनके जहन में यही आया कि जिस तरह और बहुत सारे समझने वाले हैं, जिस तरह और बहुत सारे मकतब बनाने वाले हैं, इसी तरीके से इन्होंने भी अपना कोई मकतब बना लिया है। जिस तरह वो मकतब वो है, इसी तरीके से ये भी कोई मकतब है। हम दुनिया को इस मकाम पर यही समझाना चाहते हो, याद रखिए, तवज्जो रखिए, मकतब हनफी उस मकतब का नाम है जिसे इमाम अबू हनीफा समझे है, मकतब मालिकी उस मकतब का नाम है जिसे इमाम मालिक समझे है, مکتب حنبلی اور شافعی ان مکتبوں کا نام ہے کہ جن مکتبوں کو جن قوانین کو امام شافعی اور امام حنبل سمجھے ہیں. لیکن مکتب جعفریہ اس مکتب کا نام نہیں ہے کہ جسے امام سمجھے ہیں, اس مکتب کا نام ہے جسے امام نے بیان کیا ہے. بیان کرنا اور ہوتا ہے اور بنے ہوئے قانون کو اپنے گھر میں بیٹھ کر فیصلہ کرنا کچھ اور ہوتا ہے اور بنے ہوئے قانون کو بیان کرنا کچھ اور ہوتا ہے. تو کل جس طرح ہم محمد صلی اللہ علیہ وسلم کو جھٹا کر کے یہ سمجھانا چاہ رہے تھے کہ اسلام قوانین کا نام نہیں ہے کہ جسے محمد نے بنایا ہے, اسلام قوانین کا نام ہے کہ جسے محمد نے پہنچایا ہے. مکتب جعفری قوانین کا نام نہیں ہے کہ جسے امام جعفر نے بنایا ہے. مکتب جعفری ان قوانین کا نام ہے کہ جسے امام جعفر نے پہنچایا ہے. تو ہر ہر زمانے میں سینہ بہ سینہ آل محمد کے ذریعے سے پہنچتا رہا. ایک درود پڑھ دے محمد والے محمد پر. تو عزیزو اب تک مسلمان مکتبوں میں تقسیم نہیں ہوئے تھے چھٹے امام سے قبل, لیکن چھٹے امام کے دور میں جب کشمکش اقتدار کی دو خاندانوں میں درمیان آئی تو ایک مرتبہ مکتبوں کے نام پر مسلمان جدا ہو گیا. اور پھر دیکھنا یہ جو دوسرے مکتب بنے وہاں بھی بڑے بڑے امام موجود ہیں اور ہمیں کسی کی عقل پر کوئی بھروسہ نہیں ہے, کسی کی عقل پر کوئی اعتراض نہیں ہے, کسی کی علمیت پر کوئی اعتراض نہیں ہے. سب بہت بڑے بڑے امام, ایک طرف امام ابو حنیفہ, ایک طرف امام مالک, ایک طرف امام حنبل اور ایک طرف امام شافعی جو بعد میں آئے دونوں. تو یہ سب بڑے بڑے امام, یہ سب بڑی بڑی علمی شخصیات ہیں, لیکن مسئلہ یہ ہے کہ ان میں سے کسی کی عقل پر رسول نے بھروسہ نہیں کیا, رسول نے ہمیں حوالے کیا ہے. تو یہ کہا ہے اپنی تعلیم بھیگوں میں چل گئے, دیکھو میں ایسے کرنا چھوڑ کے نہیں جا رہا, اگر قرآن چھوڑ کے جا رہا ہوں تو قرآن پڑھانے والے سمجھانے والے چھوڑ کے جا رہا ہوں. ماں ان تمن تک تو میں مہما جب ان سے من تمن دیکھ رہو گے. محمد والے محمد تو مطلب مکتب چاہتا ہے معصومین علیہ السلام, لیکن دنیا نے سمجھی کہ جس طرح اور بہت سارے مکتب بن رہے تھے یہ بھی ایک مکتب تھا. جس طرح اور اماموں نے اپنی جماعتیں الگ کر لی یہ بھی کوئی امام تھے, انہوں نے اپنی جماعت الگ کر لی. ہم ہر ہر مقام پر دنیا کو سمجھانا چاہتے ہیں یہ وہی اسلام ہے, یہ وہی پیغمبر کے قوانین ہیں جنہیں جن زمانوں سے دبایا گیا. جس آواز میں تیسری آواز وہی آواز ہے جسے ہر زمانے میں دبایا گیا. لیکن جب موقع دو خاندانوں کی کشمکش کی وجہ سے امام صادق کو ملا تو پوری امت نے اس کلمہ حق کا اعلان امام صادق نے کیا. جب امام صادق نے اعلان کلمہ حق کیا دنیا سمجھی کہ یہ مکتب وہ ہے جسے امام جعفر نے بنایا ہے, اور ہم یہ سمجھا رہے ہیں یہ مکتب وہ ہے جسے امام جعفر نے رسول خدا سے لے کر آگے پہنچایا ہے. جب آپ درود پڑھ دیں محمد والے محمد پر. تو عزیزو امام کی زندگی بہت مختصر تھا, اس کو مکمل کرنا. امام کی زندگی میں نے بتایا دو مرکز, ایک بنی امیہ ایک بنی عباس. بنی امیہ کے سپورٹر تھے عالم اور بنی عباس کے سپورٹر تھے جو کہ بہت اہم ہوتا ہے عزیزو. اور امام جو زندگی گزار رہے ہیں اب پہلے یہ سن لیجیے, آج کے اس دنیا میں جو عرب ورلڈ کہا جاتا عام طور پر اس کی تفصیل زبان کے اعتبار سے کی جاتی ہے. عربی زبان بولنے والے تمام ملک اکثر غالباً اغلباً وہ سب بھی عرب ورلڈ کا حصہ. لیکن جس زمانے کی عزیز میں بات کر رہا ہوں توجہ رکھیے گا, اس زمانے میں عرب اور عجم کی تفصیل زبان کی بنیاد پر نہیں تھی, زمین کی بنیاد پر تھی. حجاز یعنی مکہ اور مدینہ, جو شخص جس کا تعلق مکہ اور مدینہ سے ہے وہ کہلانے کا مستحق ہے عرب, اور جو یہاں سے آگے چلا گیا چاہے کوفہ ہو چاہے شام ہو चाहे नवजात हो चाहे बुरा काम हो, उसे अरबी नहीं कहा जाएगा, उसे कहा जाएगा अजमी। समझ रहे ना बल्ला की? तो अरब फंड का हिस्सा हिजाब में जाएगा और इसके बाहर जो कहा जाए, इसके बाहर का जो हिस्सा है चाहे तो उपाय क्यों ना हो वो है अजम का इलाका। इसीलिए जो पायदा बनी है माने मालिक की वो है मक्का। इमाम मालिक है अरब, मक्का के रहने वाले इमाम मालिक के कब्जे करने वाले हैं अरब, और इमाम अबू हनीफा आगे चलकर इनकी पायदा बनती है कूफा में, इसलिए कूफा उस जमाने के इतिहास से अजमियों का मतलब। और इमाम अबू हनीफा की सपोर्ट करने वाले हैं अरब। अब सुनिएगा, इमाम सादिक अलैहिस्सलाम ने अपनी जिंदगी ना पूरी जिंदगी मदीने में गुजारी, जो अरब का हिस्सा उस जमाने के अतबार से, जो अरबों का मतलब है उस जमाने के अतबार से, और ना ही पूरी जिंदगी कूफे में गुजारी, जो अजमियों का मतलब है उस जमाने के अतबार से। तो ना बता इमाम ना पूरी जिंदगी मक्के में गुजारी मदीने में गुजारी, ना पूरी जिंदगी कूफे में गुजारी, जिंदगी का एक हिस्सा मदीने में गुजारा, जिंदगी का दूसरा हिस्सा कूफे में गुजारा। तो मौला ये दो मकाम पर जिंदगी गुजारने की मसलहत क्या है? समझ रखिएगा जी। लोग अब मक्का और मदीना वो इलाका जहां पे इमाम मालिक कह रहे कि हमसे ज्यादा मजहब को कोई नहीं जानता, और कूफा वो इलाका जहां इमाम अबू हनीफा कह रहे कि मजहब से ज्यादा हमसे कोई बहावे नहीं है। जब इमाम मदीने में पहुंचे तो इमाम मालिक ने देखा कोई है जो मजहब को हमसे ज्यादा जानता है। उधर इमाम की अजमत देखिए, इमाम मालिक शागिर्दी के लिए आ रहे हो, और जब इमाम ने यही देखी आवाज कूफे में बुलंद की तो एक मकाम अबू हनीफा समझते हैं कोई है जो हमसे ज्यादा मजहब को जानता है। यहाँ इमाम की अजमत देखिए, इमाम अबू हनीफा इमाम की शागिर्दी करने आ रहे हैं, तो इसलिए आवाज की अजमत वो अजमत है कि जिसे आज के समझने वाले समझे या ना समझे, कल के इमाम ध्यान रहे थे एक दूर पढ़ने मोहम्मद वाले मोहम्मद पर। जब मंदिर यहां तक आ गई है तो मैं सवाल करने का हक आपसे रखता हूं। इस वक्त आप तमाम मोमिन की हालत अजीब फरमा। अगर एक आदमी इस दरवाजे से दाखिल हो जाए और दरवाजे से दाखिल होने के बाद ही ऐलान करे, आप सबको मुखातब करें, मैं भी मौजूद है, मौजूद हूं, आप भी मौजूद हूं, और वो ये कहेंगे देखिए खुदा एक नहीं बल्कि खुदा दो, और ये कहेंगे इसलिए ये बात आप मेरी इसलिए माने क्योंकि मैं अमरीका से बढ़ के आया हूं, इसलिए मेरे पास ये डिग्री है मौजूद, इसलिए मैंने ये कोशिश की, मेरा हसब नजर यह है कि अच्छे खानदान से मैं ताल्लुक रखता हूं। अगर एक आदमी आकर यहां पर अपनी अहमियत की वजह से तवज्जो अपना दी दो, अपनी अहमियत की वजह से अपने हसब नजर के बलबूते पर ऐसी बात करे जो आपके मजहब के खिलाफ हो, जो आपके मतलब के खिलाफ हो, ईमान से बताएगा आपकी जिम्मेदारी क्या? आप आगे बढ़ते यही तो कहेंगे ठीक है आप बहुत काबिल हैं, माना कि आप अमरीका से पलट कर आए हो, माना कि आप ऑक्सफर्ड में पढ़ते रहे, माना कि आप कंप्यूटर जानते हैं, माना कि आपके पास ये डिग्री और सर्टिफिकेट है, और ये भी मान लिया कि आपका हसब नसब बहुत अच्छा है, आपका खानदान बहुत अच्छा है, लेकिन खबरदार खामोश हो जाइए, इसलिए कि जो कुछ आप कह रहे हैं ये हमारे मजहब के खिलाफ है, जो कुछ आप कह रहे हैं ये कुफ्र है, ये बिदअत है, ये झूठ है, ये हराम है, क्या आपके ईमान की जिम्मेदारी नहीं बनती? यकीनन बनती। और जब आपके ईमान की जिम्मेदारी बनती है तो मैं जो इस वक्त मिंबर में बैठा हुआ हूं, मैं जो जाहिरी एतबार से अपने मकसद की नुमाइंदगी कर रहा हूं, मेरी जिम्मेदारी आप सबसे ज्यादा बढ़ जाती, मेरी जिम्मेदारी यह है कि इससे पहले आप मुझे कोई एक शब्द उसके ऐलान को कबूल करे, मैं आगे बढ़ के उसकी मुखालफत करूं, खबरदार खामोश हो जाओ, तुम्हारे काबिले अपने मकाम पर बहुत बड़े आलू होंगे, तुम्हारा असम रसम अपने मकाम पर बहुत अच्छा असम रसम होगा, लेकिन खबरदार जो कुछ कह रहे हो ये कुफ्र है, ये बिदअत है। तो अभी लो जब ऐसा है तो मेरा सवाल ये है कि अगर मकतबे जाबरिया मकतबे बिदअत है,
مکتب جعفریہ اگر مکتب قدر ہے، اگر اس مکتب کو ماننے والے کامل ہے، اگر اس مکتب کو ماننے والے بدعتی ہے، اگر یہ مکتب غلط مکتب ہے، تو جس وقت یہ تیسری آواز امام صادق نے بلند کی تھی، اس زمانے میں مدینے میں امام مالک کی ذمہ داری تھی۔ آگے بڑھ کے کہتے ٹھیک ہے آپ عدم میں مسعود ہیں، ٹھیک ہے آپ کا علم بہت زیادہ ہے، لیکن جو کچھ کہہ رہے ہیں قدر ہے، جو کچھ کہہ رہے ہیں بدعت ہے۔ لیکن وہاں دیکھیے امام مالک کہتے ہیں تو یہ کہتے دکھائی دیتے ہیں، امام
اگر سلسلہ بڑھانا ہے، اگر سلسلہ چلانا ہے،
یہ وہ مطلب ہے، یہ وہ مطلب ہے کہ جسے امام صادق نے نہیں بنایا ہے، جسے امام صادق نے پہنچایا ہے، گھر میں بیٹھ کر مطلب بنا لینا، فیصلے کر لینا۔ اس لیے بڑے بڑے عابد اور بڑے بڑے فاضل قسم کے امام دوسرے، اس سے بڑھ کر کیا علم ہوگا کہ کہا جائے کہ جو آپ نے بتا دیا ہے رسول کو گزار فرما رہے، رسول نے تو گزار فرمایا۔ کہاں رسول نے کہا تو تھا، لیکن میرا قیاس یہ کہنا، یہ معمولی بات تو نہیں ہے، بہت زیادہ علم چاہیے، بہت بڑا جگر اور بہت بڑا حوصلہ چاہیے، لیکن بات وہی بات ہے کہ اگر اس راستے سے آئے تب بھی اہل بیت کے در پہ آنا پڑے گا، اور اس راستے سے آئے تب بھی اہل بیت کے در پہ آنا پڑے گا، اور اگر انسان ذرا سا تعامل کرے، ذرا سی سوچ وچار سے کام لے، تو پھر ہدایت کا راستہ بالکل سامنے، اور بہت زیادہ سوچنے کی ضرورت بھی نہیں ہے۔ بعض اوقات ایک رات کے ایک پہر میں سوچنے سے انسان جہنم کے کنارے جنت کے باغوں میں چلا جاتا۔ آپ سمجھ گئے نا میں کس کا تذکرہ کرنے والا؟ وہ شخصیت کہ جس کے بارے میں اگر یہ کہا جائے کربلا کے مجرموں کی اگر فہرست مرتب کی جائے تو بڑے بڑے مجرموں میں ایک نام نامے پر، اس لیے کہ اور وہ ہے جس نے امام کے خلاف لشکر کو جمع کیا، اور وہ ہے جس نے امام کے راستے کو روکا، امام کے ساتھ عباس اور عباس کے ہوتے ہوئے حسین کے گھوڑے کی سلجنا کی لگام کو تھام کے سواری کو روک دے کر، یہ معمولی کام نہیں ہے، لیکن حسین عباس کو روک رہے، اور وہ ہے کہ خود ہوتا رہے گا جس وقت میں نے راستے میں امام کی سواری کو روکا تھا تو مجھے بیویوں کے محفلوں میں کسی بیوی کے رونے کی آواز آئی۔ کربلا سب سے پہلے بیویوں کو رلانے والا نہیں ہو، لیکن پھر یہ عرف کس طرح عرف بنا، ایک رات صرف اور فکر کیا، یہی تو سبب ہے کہ روایہ کے معصومین میں آتا، انسان ایک رات غور و فکر کرے، مجھے کیوں فرض کیا گیا، مجھے خدا نے نعمتیں کیوں دی ہیں، خدا نے مجھے یہ قوت کیوں دی ہے، مجھے مہمانوں کی طرح بنا دیا، جب حساب جب سوال جب کتاب تو آپ نے میری کوئی ذمہ داری، انسان سوچ اپنی راہ کو مہیت کرے، ایک رات کی فکر امام فرماتے ہیں ستر برس رات بھر کی جاگ کر عبادتوں سے زیادہ بہتر، وہی عبادت ہونی تھی، اور ان کے ساتھ امام کا معاملہ کوئی نیا نہیں، جس کا خود امام سواری کی لگام تو تھا، بس ایک مرتبہ امام نے فرمایا آج اگر ہم جانتے ہیں تو کیا کرو گے، کافی پہ مجھے حکم دیا گیا کہ تلوار چلے، امام ابھی باتوں میں مشغول تھے، ایک مرتبہ امام کی نگاہ خود کے سپاہیوں تک پہنچ گئی، اور ایک مرتبہ امام دیکھتے جو سپاہی ہیں جو فوجی ان کی زبانیں رکھی ہوئی، ان کے ہوٹ ہوٹ ہو گئے، امام پوچھتے یہ کیا بات، تمہارے سپاہیوں کی زبانیں رکھی ہوئی، تمہارے سپاہیوں کے ہوٹ ہوٹ ہو گئے، کیا وجہ؟ اور کل سپاہی کہتا کہ ہمارے پاس پانی کا ذخیرہ تو ختم ہو گیا اور اس شہر میں کہیں پانی کی جگہ نہیں، میں اتنا سننا تھا امام نے فرمایا باقی باتیں بعد میں ہوں گی، تمہارے سپاہی جاتے پہلے ان کو پانی پلایا جائے، اور اس کے بعد سارے ماں باپ سے کہا کہ تم کیا دے کر آگے بڑھو، اور بڑھ کے جو جو پیاسا ہے اس کو جی بھر کے پانی پلا، اور پھر دنیا نے یہ منظر دیکھا کہ امام کیا تھا سپاہیوں کو پانی پلا رہے، امام خود مشینہ لے کر آگے بڑھتے سپاہیوں کو پانی پلا رہے، اور سارے ماں باپ آگے بڑھتے مولا سب کو پانی پلا دیا، امام کا جملہ تو دل کا سب کو پانی پلا دیا، ارے میں دیکھ رہا ہوں یہ جو گھوڑا یہ جو اونٹ ہے یہ جانور جو ہے ان کی زبانیں ایسی ہوئی، یہ بھی کہ آگے آگے بڑھے بڑھو اور ان کو پانی ملا، اس موقع پر تعلیم بلی اللہ علیہ صاحب نے فرمایا مولا یہ چہرہ یہاں پانی مہیا کر اتنی آسانی سے نہیں ہوگا، کہا کہ लेकिन मुझसे सुनिएगा ध्यान करूंगा, लेकिन मुझसे हत्या जानवर की भी सूखी जबान देखिए मुझे अभी आगे बढ़ो। तो मौला आपके पास बच्चे, मौला आपके पास बीवियां, तो उनका वारिस परवरदिगार मैं जुमला कहूँ इमाम वो है ऐसे करीम इब्ने करीम। अगर जानवर की सूखी जबान भी दिखाई दे दे इमाम बर्दाश्त नहीं करने वाले, सोचिए रोजे आशूर के तरीके से शिशमाए सूखी जबान को ना सिर्फ देखा बल्कि एक मरतबा कहा हुज्जत खुदा के बर्तन अपनी हुज्जत इन पर तमाम कर एक मरतबा पानी पिलाया गया सिवाय खराब हुए। और फिर वो मौका है वो रात आई कि यही उड़ रहे यही करबला का बजाय सबसे बड़ा मुझे जो अब तक जानवर के ठिकाने में है अब जन्नत की जाने रोक कर रहा पहना परेशान इसका भाई आगे बढ़ने पूछता है वो क्या बात खाना आवादा पानी आवादा तुम्हारा अकेला क्यों नहीं खा रहे तुम परेशान क्यों मैं देख रहा हूं तुम्हारा जिसम लड़ रहा है। तो उस मौके पर जनाबे और ने जवाब दिया मैं अपने आप को जहन्नुम और जन्नत के मापे मान रहा हूं। तो क्या मतलब अब वो जवाब नहीं दे भाई का कादा बका खेचते हुए उस मकाम पर पहुंचे कि जो मकाम खयाम हुसैनी के बिल्कुल करीब था और कहा कि कान लगाकर सुनो तुम्हें कुछ आवाजें आ रही। उसने कहा कि हाँ रह रहे मेरे कानों कुछ आवाजें आ रही और ऐसा लगता कुछ बच्चे हैं जो बहुत प्यासे और प्यास से बेहाल हो अदर्श के रहे पता को याद रखो ये शबे आशूर का मैं बयान कर रहा हूं निस्फ शब गुजर गई है बच्चे बहुत जल्दी सो जाते हैं लेकिन शबे आशूर ख्याल हुसैनी बच्चों की प्यास की शिद्दत का ये आलम है कि एक मरतबा अदर्श कह के बेहाल हो रहे। और फिर उसके बाद जब सुबह का सूरज नमूदार हुआ एक मरतबा और फैसला करता कि अब जन्नत की जानू जाना अब जानू को छोड़ देना अब हिदायत की जानू जाना अब गुमराही को छोड़ देना और अपने बेटे अपने भाई और बाद रिवाया के लिबा से अपने गुलाम साथ लेता ख्याल हुसैन की जानी निगाह यहां तक उस मकान पे पहुंच गया वो जगह वो इलाका जो हरी में इमाम हुसैन आपको पता है कि इमाम हुसैन ये इलाका 60,000 में खरीदा हरी में इमाम हुसैन पर पहुंच हुर गया। बेटा पूछता भाई पूछता क्या हो क्या बात है बाबा क्या बात तब क्या कर हरी में हुसैन शुरू हो गया और हुसैन का सबसे बड़ा गुनाह था हुसैन का सबसे बड़ा मुजरिम हुर अरे कैसे इमाम चेहरे की जानिब निगाहें डाल बस सवारी के नीचे उतरता अपने बेटे को कहता मेरे बेटे मेरे हाथों को रूमाल से बांधते इसलिए कि इन्हीं गुनाहगार हाथों से मैंने अपने इमाम सवारी को रोका था। और फिर कुछ सोच से कहता है बेटे मेरे चेहरे पर चादर को डालते कपड़े को डालते इसलिए इन्हीं आंखों के जरिए इन्हीं चेहरे के जरिए कैसे हो सकता कि मैं इमाम का सामना करूं। बस पता था इस आलम में खुद गुनाहगारों की मान ख्याल हुसैन के करीब पहुंचा और को आगे देखा इमाम हुसैन जिनाबे अब्बास से फरमाया अब्बास कौन आ रहा अब्बास और माते हो रहा रही कहा भैया अब्बास फिर किस बात का इंतजार आगे बढ़ो और बढ़कर होता इस्तेमाल करो और इमाम की अजमत में आया और इमाम को देख फकत एक काम अंजाम देता अपने सर इमाम के कदमों में रखता और एक दूंगा या मोहसिनो पर अता कर मुसी जब ना रसूल इल्लाह खता तो ऐ फर्जंद रसूल मैंने बड़ी खता की बस एक मरतबा इमाम उसके हाथों को खोल उसके चेहरे से कपड़े को हटाया सीने से लगाया और एक हुसैनी तकबीर की सजाएं बुलंद हुई जैनब मुसलसल जब तकबीर की सजाएं सुनती पूछती है भैया हुसैन ये तकबीर की सजाएं कहती कल यजीद के लश्कर में एक और फौज का दस्ता गया ये पहला मौका कि एक मरतबा हुर
حسین کے لشکر میں شامل ہو رہے. زینب گھبرا کے پوچھتی کہ ہمارے لشکر تدبیر کی صدائیں کہتی. کسی نے جواب دیا شہزادی ہم ظالموں کو چھوڑ کر حسین کے لشکر میں شامل ہو گیا. وہ اتنا سننا تھا جناب زینب اور وہ محمد کو بتائے اور کہا بیٹا اور تم ہو کے جاہے کھڑے ہو جا. بیٹا محمد تم ہو کے باہر کھڑے ہو جا اور کہنا ہے چچا ہو آپ کو جناب زینب نے ہماری ماں نے سلام بھجوایا. پر ایک مرتبہ جناب زینب کا سلام ہو کے کانوں میں پہنچا ان کا پورا بدن نرم گیا. پہلے بیت پر یہ زمانہ آ جائے کہ ایسی شہزادی تو کرے زہرا تو کرے علی مجھ جیسے گناہگار کو سلام بھجوا لے. بس ایک مرتبہ حسین ساتھ میں درمیان میں پڑ جا اور خود معافی مانگ رہا اور وہاں سے جناب زینب کا مقتل کا ایک جملہ جو قدمہ بیان کرتے بیوی فرماتی اے بھیا اور افسوس ہے تو خبر ایک بات جب دشمن بن کے آئے تھے تو تمہیں بھی پانی پلایا تھا تمہارے سپاہیوں کو بھی پانی پلایا تھا تمہارے سواریوں کو بھی پانی پلایا تھا لیکن اب ایک پتہ ہے آپ باقی نہیں رہ گیا کہ اسماعیلی اثر کے حلق میں ڈال دیا جائے. بس اداداروں یہ زینب کے جملے سننا تھے ان کی آنکھوں سے آنسو بہنا شروع ہو گئے. مولا اب کس گناہ کا ایک ہی ارادہ ہے مولا مرنے کی اجازت دے دیجیے مولا جب تک آپ پر اپنا خون نشاور نہ کروں گا وہ چین نہیں آئے گا. بس اتنا سننا تھا. ایک مرتبہ امام نے رخصت دی امام نے اجازت دی اور آگے بڑھنا چاہتا ہے بوڑھے باپ کو آگے بڑھتے دیکھا. ایک مرتبہ نوجوان بیٹا ارے جذبات کے جوش میں آگے بڑھتا ہے بابا کیسے ہو سکتا ہے آپ مکہ چلا جائے چلے جان. اور جوان بیٹا تماشا دیکھے بابا پہلے میں جاؤں گا اور یہ کہہ کے جوان بیٹا مکہ میں پہنچا. بس اللہ تعالیٰ آخری جملے وہ جوہر دکھائے تلوار کے وہ جوہر دکھائے لوگوں کے ہوش اڑ گئے اور اس مقام پر ایک مرتبہ زخمی ہو کر اپنے باپ کو سلا دیتا ہے اے میرے بابا ہو میرا آخری سلام قبول کرے اے میرے بابا ہو میری مدد کو آئیے. میں اتنا سنتا تھا بوڑھے باپ نے جوان بیٹے کا استغاثہ سنا ارے اپنی کمر کو کٹا مکہ کی جانب جانا شروع کیا. حسین نے اباس سے پوچھا کہا بھیا اباس ارے ان کے بڑھتے قدم روک دو ہم یہ برداشت نہ کریں گے جوان بیٹی کی میت ہے بوڑھا باپ برداشت نہ کر سکے گا. چلو اباس ہم خود جانتے ہیں ان کو روک لو. دادو اباس نے ان کو بڑھنے سے روک دیا. میں کہوں گا ہوگا یہاں ان کا جوان بیٹا ارے لاشا دیکھنے پر راضی نہیں ہو رہے مگر کل جب علی اکبر جیسا کڑیل جوان آپ کو سزا دے گا تو کس طریقے سے ٹھوکرے کھاتے ہوئے جوان لاشے حسین Thank you.